नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आगामी आर्थिक वर्षका लागि सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। सरकारको नीति तथा कार्यक्रम सोमबारको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा विशेष गरी अहिलेको अर्थतन्त्रलाई, अहिलेको समस्यालाई समाधान गर्नका लागि विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीले जुन खालको स्वायबुद्धि मार्गचित्र अगाडि बढ़ाएको थियो, यो नीति तथा कार्यक्रम पनि 100 बुदामा समावेश गरेर उल्लेख गरिएको छ। विशेष गरी नीति तथा कार्यक्रममा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नका लागि महत्वाकांक्षी घोषणाहरू पनि गरिएका छन्। व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम 30 दिनभित्र सम्पन्न गर्ने, लगानी एक्सप्रेस लागू गर्ने, विदेशी लगानीमा स्वचालित मार्ग विस्तार गर्ने र ठूला लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ। सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने अर्थमन्त्री ले पनि बताउँदै आउनु भएको छ र नीतिपत्र, राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको वाचापत्र, शासकीय सुधार लगायतका विषयहरूलाई सरकारको नीति तथा कार्यक्रममा आधार मानिएको छ। अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छ। बजेट निर्माणको क्रममा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण देखिएको स्वयं अर्थमन्त्री सोडिङ वाग्लेले संसदको अर्थ समितिमा हिजोको बैठकमा बताउनु भएको छ। आज हामी विशेष गरी सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी जेठ 15 गते प्रस्तुत गरिने बजेट र यसमा नीति तथा कार्यक्रमले उठाएका विषय, बजेटमा समावेश गरिनुपर्ने विषय लगायतका सन्दर्भमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल। अध्यक्षज्यू, हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ, सँगै बजेट निर्माणको क्रममा सरकार अगाडि बढ़िरहेको छ। नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी कार्यक्रमहरू पनि लागू गरिएको छ, अगाडि सारिएको छ। अब विशेष गरी लगानी आकर्षित गर्न, स्वदेशी लगानी अथवा विदेशी लगानी आकर्षित गर्न जुन खालको लगानी एक्सप्रेसका कुराहरू पनि नीति तथा कार्यक्रमले उल्लेख गरेको छ। विशेष गरी निजी क्षेत्रले चाहिँ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई चाहिँ कसरी हेरेको छ? के यो कार्यक्रमले हामीले जुन खालको खोजेका छौं, अर्थतन्त्रको विकास, मुलुकको समृद्धि, त्यो बाटोमा चाहिँ नीति तथा कार्यक्रम अगाडि बढ़ेको देखिन्छ?
यो आर्थिक वर्ष यो 83-84 लागि प्रस्तुत नीति तथा कार्यक्रमहरू वास्तवमा हेर्दाखेरि औसत 7% आर्थिक वृद्धिको लक्ष्य राखेर ल्याइएको छ। निजी क्षेत्र यसबाट धेरै उत्साहित छ, किनभने विगतमा झण्डै 30 वर्षको हाम्रो आर्थिक वृद्धि दर हेर्नुभयो भने औसत 7% मात्र रहेको छ। अहिले जुन यो लक्ष्य राखिएको छ त्यो भनेको 7% आर्थिक वृद्धि दरको लक्ष्य हो। त्यसै प्रकारले अर्थतन्त्रको आकार अहिले झण्डै 60 खरबको छ, त्यसलाई पनि 5 वर्षमा 100 खरब बनाउने लक्ष्य राखिएको छ। यसबाट निजी क्षेत्र सहित भएको छ। यो भनेको नयाँ चरणको आर्थिक सुधार श्रृङ्खलाको सुरुवातसँगै वृहत कानूनी र संस्थागत सुधारबाट लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यो नीति तथा कार्यक्रम पाइएको छ। नीति तथा कार्यक्रममा वृहत रूपमा यी सबै लक्ष्य प्राप्तिको लागि झन्डै यहाँले पनि अघि भनिसक्नुभयो 100 बुँदामा विस्तृत अर्थतन्त्रमा कसरी रूपान्तरण गर्ने कुराहरू राखिएको छ। अब यो नीति तथा कार्यक्रम भनेको तपाईँको आगामी जुन बजेट प्रस्तुत हुन लागेको बजेटको लागि एउटा मार्गचित्र हो कि हामी कुन दिशाबाट नेपालको अर्थतन्त्र अगाडि बढ्न लागिरहेको छ। अहिलेको विद्यमान अवस्था अत्यन्तै मतलब यो शिथिल अवस्थामा छ। हेर्नुहोस् है, सुस्त निजी लगानी त्यति आकर्षित हुन सकेको छैन। अहिले पनि ब्याङ्किङ सेक्टरमा 11 खरब भन्दा पनि बढी लगानी योग्य रकम छ, सस्तो ब्याज दरमा उपलब्ध छ, तर निजी क्षेत्र त्यति आकर्षित हुन सकेको छैन। अर्को भनेको अब कमजोर औद्योगिक आधार छ, अहिले अहिले हाम्रो औद्योगिक उत्पादन अत्यन्त कमजोर आधारमाथि बसिरहेको छ। साथै अर्को चुनौती जुन अहिलेको विद्यमान अवस्थामा छ, यो घट्दो राजस्व वृद्धि, राजस्वको वृद्धिको लक्ष्य अहिले घट्दो अवस्थामा छ विगत, यी सबै चुनौतीहरूको बीचमा यो जुन नयाँ लक्ष्य सहितको नीति तथा कार्यक्रम ल्याइएको छ, यसलाई निजी क्षेत्रले आफ्नो हिसाबले स्वागत गरेकै छ तपाईँको। तर के छ भने अब यी अहिले किन यो निजी क्षेत्र यति विश्वस्त भयो यो कार्यक्रम हेरेर भनेर भन्दाखेरि, यी सबै अहिलेको इतिहासमा नै अहिलेको बलियो जननिर्वाचित सरकार गठन भएको विशिष्ट अवस्थाको यो सरकारलाई चाहे अनुसारको नीति तथा कानुन तर्जुमा गर्न सहज हुन्छ, सरकारले राखेको लक्ष्य पूरा गर्न अत्यन्त सहज वातावरण अहिले सरकारको लागि छ। किनभने यसमा तीनटा कुराहरू मेजर राखिएका छन्, हेर्नुहोस्, सुशासन, सुशासनलाई प्राथमिकतामा दिइएको छ, अहिलेको आवश्यकता भनेको सुशासन हो, किनभने गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका पनि तीन महत्वपूर्ण मागहरू थिए, सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सृजना। यी तीनटै मागलाई कसरी अगाडि लक्ष्यमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले यो तपाईँको अहिलेको नीति र कार्यक्रम देखिएको छ। अब यसमा सुशासन, डिजिटाइजेसन, डिजिटाइजेसनलाई अर्थतन्त्रको एउटा भविष्यको मूल आधार पनि बनाइएको छ भने, लगानी विस्तार, लगानी विस्तारमा स्वदेशी लगानीको प्रवर्धन, किनभने अहिलेको जुन मनोबल खस्केको अवस्थामा भएको यो निजी क्षेत्रको लगानीलाई कसरी अगाडि बढाउने, अर्को विदेशी लगानी, यी दुवै लगानीलाई विस्तार गर्ने उद्देश्यले धेरै नीति तथा कार्यक्रमहरू तयार गरिएका छन्। अब यी कार्यक्रमहरूको आधारमा जुन आगामी यो हाम्रो ज्येष्ठ 15 गते बजेट घोषणा हुन्छ, त्यसले यी नीति तथा कार्यक्रमलाई कति समेट्न सक्छ, त्यसले भोलि भविष्यको हाम्रो अर्थतन्त्रको दिशा मापन गर्ने हुन्छ।
अब अर्थमन्त्रीले पनि बताउँदै आउनु भएको छ, स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती देखिएको छ स्रोत व्यवस्थापनमा। अर्कोतर्फ अब सरकारले यो नीति तथा कार्यक्रममा लगानी एक्सप्रेस एउटा नीति पनि अगाडि सारेको छ, जसमा चाहिँ स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने सन्दर्भ छ। अब यो सन्दर्भमा कसरी बजेटमा यसलाई, यो विषयलाई चाहिँ समावेश गर्न सकिन्छ, लगानी एक्सप्रेस भनेर जुन खालको नीति अगाडि बढाइएको छ, अब यो बजेटमा चाहिँ यो नीतिलाई चाहिँ कसरी सम्बोधन गर्न सकिएला?
होइन, बजेटमा यसमा तीनवटा कुराहरू हुन्छ, एउटा नीतिगत संशोधनका कुराहरू छन् जुन आर्थिक एन्डमा ल्याएर सहज तरिकाले सरकारले त्यो नीतिहरूमा परिमार्जन गर्न सकिन्छ है। अब ऐन कानूनहरूको संशोधनका कुराहरू छन्, धेरै आर्थिक ऐन कानूनहरू जसले लगानीलाई अवरोध गरिरहेका छन्, जसले अप्ठ्याराहरू सृजना गरिरहेका छन् तपाईँको, ती सबैलाई संशोधन गर्न पनि यो सरकारलाई सहज नै वातावरण निर्माण भएको देखिन्छ, किनभने सरकारको आफ्नै झन्डै 2/3 नजिकको बहुमत प्राप्त सरकार हो। तेस्रो भनेको चुनौतीपूर्ण अवस्था भनेको राजस्वको स्रोत हुन्छ, हेर्नुहोस् है, बजेटमा आउने राजस्वको स्रोतको तीनवटा मोटामोटी अवस्था हुन्छन्। एउटा त आन्तरिक राजस्वको स्रोतको कुरा हो, त्यसपछि विदेशी ऋणको कुरा आउँछ, त्यसपछि विदेशी अनुदानका कुराहरू आउँछन् है। अब यो तीनटै स्रोतका क्षेत्रहरूलाई सरकारले कुशल व्यवस्थापन गरेर यदि अगाडि बढाउन सक्यो भने यो लक्ष्य प्राप्त गर्न त्यति असहज हुँदैन जस्तो लाग्छ।
जस्तै अब जुन खालका भनौ न अहिले कानूनी जटिलताहरूका कारण ठूला विकास, ठूला पूर्वाधारका कामहरू अगाडि बढाउन नसकिएको सन्दर्भ विगतदेखि नै आइरहेको हो। अब यो सन्दर्भमा अहिले अब ठूलो बलियो सरकार छ, 2/3 नजिकको सरकार छ, अब यो सन्दर्भमा कानूनी जटिलताहरू फुकाउने सन्दर्भमा यो सरकारको तत्परतालाई यहाँहरूले कसरी हेर्नु भएको छ?
सरकार त अत्यन्त एग्रेसिभ भएरै कानुनी अवरोधहरू फुकाउन लागिरहेको छ। अहिलेको अवस्थामा इभन केही समय अगाडि अध्यादेश ल्याएर पनि केही कानुनहरूमा संशोधन गरेको छ हेर्नुहोस् है। त्यस कारण सरकारले लिएको इनिसिएटिभमा त कुनै कमजोरी छ भन्न मिल्दैन। सरकारले त एकदम एग्रेसिभ रूपले नै ती नयाँ कानुनहरू जसले अहिले लगानीलाई अवरोध गरिरहेका छन् फास्ट एक्सप्रेसबाटै तदारुकताका साथ संशोधन गर्ने उद्देश्यले अगाडि बढिरहेको छ र यो नीति तथा कार्यक्रमहरू पनि त्यही आधारमा त्यसैलाई एउटा आधार मानेर ल्याइएको अहिलेको विद्यमान अवस्था छ। त्यस कारण त्यसमा त अहिलेको आजको यो नीति तथा कार्यक्रम हेरेपछि ती संशोधनहरू हुने कुरामा त हामी सबै निजी क्षेत्र त हामी विश्वस्तै छौँ हेर्नुहोस् है। तर के छ अब केही कुराहरूलाई स्रोतको व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण र चुनौतीपूर्ण हुन्छ। अब त्यसलाई कसरी एउटा कुशल व्यवस्थापन रूपमा हाम्रा विद्वान अर्थमन्त्रीज्यूले त्यसलाई म्यानेज गर्नुहुन्छ अब त्यो त बजेट आएपछि मात्रै थाहा हुन्छ है। यसले आजको नीति तथा कार्यक्रमले अर्थतन्त्रको हरेक क्षेत्रलाई समेट्ने हिसाबले अगाडि बढाइएको छ हेर्नुहोस् है कि तपाईँको जस्तो एउटा म तपाईँलाई यहाँ भनौँ न सबभन्दा पहिला त अब हाम्रो 65% हाराहारीमा भनौँ मोटामोटी त कृषि क्षेत्रमै आधारित जनसङ्ख्याको छ कि अब त्यसलाई कृषिमा आधुनिकरण र ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवन दिने भन्ने कुराहरू राखिएको छ। कृषिलाई आधुनिकरण भनेको यो माइक्रो लेभलको होइन कि यो म्याक्रो लेभलको एउटा कन्सेप्ट आएको हो है। अब यसको अब कृषिलाई आधुनिकरण गर्नको लागि त हाम्रो अहिलेको कृषिको उत्पादकत्व कसरी वृद्धि गर्ने कसरी हामी किसानहरूलाई सहज बजार उपलब्ध गराउने अब यसको लागि त विस्तृत जुन यो नीति निर्माण गर्नुपर्ने हुन्छ तपाईँको विस्तृत यो एनमा संशोधन गर्नुपर्ने हुन्छ। सुविधाहरूको पनि कुराहरू आउँछ जसको लागि मैले अहिले बजेटको कुरा गरेँ जस्तो समुन्नत बिल यो बिउ बिजन सिँचाइको व्यवस्था तपाईँको कृषिलाई गर्ने आवश्यक पर्ने सम्पूर्ण कुराहरू पूर्वाधारहरू त्यो तयार गर्नलाई फेरि बजेट पनि बजेटको स्रोत पनि चाहियो। यसरी हरेक क्षेत्रमा नि यो बजेटको एलोकेसनले नै यी क्षेत्रहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा त अब त्यो बजेट आएपछि मात्रै हामी त्यसमा विश्लेषण गर्न सक्छौँ। तर आजको यो जुन नीति तथा कार्यक्रमले जुन यो हिसाबले यदि यसलाई कार्यान्वयन गर्न सकियो भने जुन 7% आर्थिक वृद्धिको लक्ष्य राखिएको छ नि त्यो पुरा गर्नको लागि कुनै असम्भव हुँदैन भन्ने कुरा हो।
अब यसका लागि लगानी र संस्थागत रिफर्म चाहिँ जरुरी छ भनेर निजी क्षेत्रले भन्दै आएको छ। अब त्यसमा चाहिँ कसरी अब यसमा गर्न सकिएला लगानी र संस्थागत रिफर्म संस्थागत पुनर्संरचना अहिलेको अर्थतन्त्र नयाँ चरणको आर्थिक सुधारको कुरा पनि छ होइन।
सबभन्दा पहिला त निजी क्षेत्रको यो जुन विगतमा लामो समयदेखि मनोबल खस्केको मनोबललाई उकास्नु पर्यो तपाईँको। दोस्रो कुरा व्यापार सहजीकरण गर्ने कुरा आउँछ हेर्नुहोस् है तपाईँको। अहिले हामी कहाँ सबभन्दा ठुलो समस्या भनेको करका दरहरू धेरै उच्च छन् कि तपाईँको, भन्सारका दरहरू पनि धेरै उच्च छन्, यो मूल्य अभिवृद्धि करको पनि सिङ्गल दरमा हामी छौँ, हामी कहाँ एक्साइज पनि छ, हामी कहाँ आयकर पनि छ। यी सबै करहरूलाई एउटा व्यापार सहजीकरणको लागि प्रतिस्पर्धी हिसाबले हाम्रा छिमेकी मुलुकहरूको प्रतिस्पर्धी हिसाबले यसमा परिमार्जन गर्नु आवश्यक छ, जुन कुरा हाम्रा माननीय अर्थमन्त्रीज्यूले इन्डिकेसन पनि दिइसक्नु भएको छ कि यसपल्ट हामी करका दरहरू घटाउन गइरहेका छौँ भनेर। अब यी करका दरहरू घटायो भने त हाम्रो व्यापार सहजीकरण पनि हुन्छ, आर्थिक गतिविधि विस्तार हुन्छ। हेर्नुहोस् प्रतिस्पर्धी कर नीतिले गर्दाखेरि अहिले जुन सीमा पारीबाट अवैध भनौँ न यो आयात भइरहेको छ यो सबै रोकिने हुन्छ कि, यसलाई कडाई गरेर सीमा हाम्रो खुला सिमाना छ हेर्नुहोस् है, यसलाई अत्यन्त कडाई गरेर हामी कहिले पनि रोक्न सक्दैनौँ क्या तपाईँको। यसलाई हामीले रोक्ने भनेको नीतिगत व्यवस्थाले नै हो। भोलि सीमा नाका र हाम्रो बजारहरूमा र सीमाका बजारहरूमा धेरै ठुलो फरक भएन भने त कसैले पनि लिएर आउँदैन नि त तपाईँको खुला सीमाना। त्यसर्थ के छ नीतिगत हिसाबले यसमा परिमार्जन भयो भने आर्थिक गतिविधि विस्तार हुने हो। त्यसै प्रकारले अब भनौँ न अब आज ठुल्ठुला औद्योगिक उद्योगको स्थापना गर्न अहिले धेरै नै कठिन छ, जग्गाको हदबन्दीका समस्याहरू, वन तथा वातावरणका समस्याहरू आज आइई गर्न नै कति समस्याहरू छन् तपाईँको, यी सबै अवरोधहरूलाई तिनवटा कुरा मैले भने, एउटा संस्थागत सुधार, एउटा कानुनी सुधार र त्यसपछि बजेटको एलोकेसनले यो तिनवटालाई राम्ररी कुशल व्यवस्थापन गर्न सक्यो भने हाम्रो यो दोस्रो चरणको जुन आर्थिक सुधारको श्रृङ्खलाको बारेमा हामीले अहिले जुन कल्पना गरेर अगाडि बढ़िरहेका छौँ यसलाई पूरा गर्न धेरै सहज हुन्छ।
अब अर्कोतर्फ निजी क्षेत्रको कारोबार त्यति पारदर्शी देखिन, पछिल्ला घटनाक्रमहरूले पनि त्यो देखाउँछ, अर्थमन्त्री स्वयंले पनि त्यो जालो चाहिँ एकदमै डरलाग्दो देखियो फाइल हेर्दा भनेर अभिव्यक्ति दिइरहनु भएको छ। अब यो निजी क्षेत्रमा किन निजी क्षेत्रको कारोबारमा पारदर्शिता आउन सकेन, यो भएका जुन खालका नीति नियमहरू छन् ती नीति नियमहरू छलेर निजी क्षेत्रले चाहिँ कारोबार अगाडि बढ़ाएको हो कि, यो निजी क्षेत्रको पारदर्शिताका सन्दर्भमा यहाँको भनाइ चाहिँ के छ?
निजी क्षेत्रको पारदर्शिताको यहाँले कुरा गर्नुभयो, म एउटा कुरामा यहाँसँग सहमत हुन्न कि सबै निजी क्षेत्र नै अपारदर्शी कारोबार गरिरहेको छ भनेर। कुनै अब हेर्नुहोस् उद्योग व्यवसाय गर्दाखेरि 1-2% व्यक्तिहरूले कुनै अपारदर्शी कारोबार गर्यो भने त्यो सम्पूर्ण निजी क्षेत्रलाई नै अपारदर्शी निजी क्षेत्र भन्न मिल्दैन प्रवीणजी हगी तपाईँको। र यो जुन अलिअलि पनि भएको पाइन्छ नि, यो यसको मूल कारण पनि हाम्रो नीतिगत कम्प्लेक्सिटी नै हो क्या। हाम्रो यसमा नीतिगत यदि सहजता नीतिगत पारदर्शिताको लागि सहज वातावरण भइदियो भने तपाईँको यो यो अवस्था सृजना हुँदैन। हेर्नुहोस् त कि तपाईँको अब त्यसरी त यो कानुनी, आज हामी कानुनी सुधारको किन, संस्थागत सुधार र कानुनी सुधारको प्रश्न किन आयो तपाईँको, आज पनि बारम्बार एउटै सुशासनकै कुराहरू भइरहेको छ। आज निजी क्षेत्रलाई भने अनुसार सहज तरिकाले जुन वन विन्डो सिस्टमबाट निजी क्षेत्रका सबै औद्योगिक व्यावसायिक प्रक्रियाहरू सहज ढङ्गले सुशासनको माध्यमबाट यदि समस्याको समाधान हुने हो भने त त्यहाँ अपारदर्शिताको त हुने कुरै आउँदैन। हेर्नुहोस् है, आज पनि मैले अघि करका कुराहरू गरेँ, आज पनि हामीले करका दरहरू यति उच्च छन् तपाईँको। आज म तपाईँलाई एउटा सानो उदाहरण मात्रै दिन्छु, आज भारतमा र नेपालको करका दरहरूमा धेरै फरक छ, जबकि नेपालमा डुइङ बिजनेस महँगो छ कि तपाईँको, झन् यहाँ प्रतिस्पर्धी हुनुपर्ने ठाउँमा झन् हामी भारतभन्दा महँगो छौँ। हाम्रो छिमेकी राष्ट्रहरूको अहिले तपाईँको जिडिपीमा समग्र करको हिसाबले हेर्नु भने 13-14% आउँछ, जबकि नेपालको सम्पूर्ण कर संरचनालाई जिडिपीसँग तुलना गर्ने हो भने त्यो 19.9% छ। हेर्नुहोस् त कि यो 5% जुन 6% जुन ओभरअल फरक देखिन्छ तपाईँको, यसले त नेपालको अर्थतन्त्र प्रतिस्पर्धी हुन सकेन नि त तपाईँ, किनभने अहिले हामी यो ग्लोबल चेनमा बसिरहेका छौँ। त्यस कारण यसमा सुधार गरेपछि अघिले जुन यहाँले अपारदर्शिताको कुरा गर्नुभयो नि तपाईँको, यो समस्याको समाधान यही हो। अहिले विगतमा हेर्नुहोस् लामो समयदेखि हामी कहाँ भन्सारमा जुन यो मूल्याङ्कन सिस्टम छ त्यो सरकारले एउटा रिफरेन्स प्राइसबाट गरिरहेको थियो, सरकारले नै मूल्याङ्कन तोकिरहेको थियो कि यो वस्तुको मूल्य यति हुन्छ, जबकि केही समयदेखि यो अनलाइन भ्यालुएसन सिस्टम सुरु भइसक्यो नि तपाईँ, यो अनलाइन भ्यालुएसन सिस्टमबाट के छ, कारोबार मूल्यलाई नै प्रोत्साहन मान्यता दिएर तपाईँको अगाडि बढाउने हो। यति हुने कारोबार मूल्यलाई मान्यता दिने बित्तिकै त त्यहाँ पारदर्शिताको सुरुवात भयो नि त, जसरी उद्यमी व्यवसायहरूले कारोबार जे मूल्यमा त्यसैमा भन्सार काटेर पठाउने भन्दाखेरि एउटा यो नीतिगत कारणले नै पारदर्शी र अपारदर्शीका कुराहरू आइरहेको हो। नीतिगत सहजता हुने बित्तिकै तपाईँको उद्यमी व्यवसायीहरूको पारदर्शिता त्यहाँ हुन्छ। अब जस्तो अहिले भनौँ न डिजिटलाइजेसनको लाई नै आगामी अर्थतन्त्रको महत्त्वपूर्ण आधार भइरहेका छन् त तपाईँको, डिजिटलाइजेसन भनेको सबै जति पनि उद्योग व्यवसायहरूलाई अब भनौँ न करका मूल्याङ्कनका हरेक चिजहरू अनलाइन सिस्टमबाट गर्ने है तपाईँको, यो सबै फेसलेस सिस्टमबाट अगाडि बढ्ने, जसले गर्दाखेरि यो पारदर्शी वातावरणको निर्माण होस् भन्नको लागि गइरहेका छौँ। त्यसकारण एउटा कुरा मैले यहाँलाई भने नि, अपारदर्शिता जुन अहिले देखिएको छ नेपालको अर्थतन्त्रमा त्यो भनेको सरकारको नीतिगत व्यवस्थाका कारण नै त्यो स्थिति सृजना भएको हो। मलाई लाग्छ कि यो जुन हिसाबले सरकारले अहिले नयाँ लक्ष्य राखेको छ, नयाँ यो कार्ययोजना भनौँ न लिएर आएको छ, यो भनेको यो पारदर्शितालाई नै अगाडि बढाउनु हो।
अब हामी अघि कृषिको सन्दर्भमा कुरा गरिरहेका थियौं, 65% योगदान छ, अब अहिले चाहिँ नेपाली चिया भारत
65% योगदान होइन, जीडीपीमा हाम्रो योगदान 24% 23-24% 65% जनता यसमा
अब यो अहिलेको सन्दर्भमा चाहिँ नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि चिया निर्यात हुन सकेको छैन, उच्च मूल्यका कृषि उपजहरू निर्यातमा यो समस्या देखिँदै आएको छ। अब यो सन्दर्भमा निर्यातको कुरा गरिरहँदा निर्यात सहजीकरणमा सरकारले के गर्नु पर्ला, किन यसरी बारम्बार अवरोध?
अहिले जति पनि यो समस्याहरू निर्यातमा आइरहेको छ, विगतमा चियामा, अहिले चियामा देखियो, विगतमा प्लाइवुडहरूको निर्यातमा पनि आइरहेको थियो, त्यो भनेको भारतको जुन बीआईएस ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको मापदण्ड अनुसार उहाँहरूले हाम्रो निकासीलाई यो निकासीलाई भित्राउँदाखेरि त्यो बीआईएस लागू गर्दाखेरि यो समस्याहरू सृजना भएको। हामीले सरकारलाई के भनेको छ, हाम्रो जुन यो नेपाली स्ट्यान्डर्ड जसलाई हामी एनएस भन्छौँ नि र बीआईएस, यो बीचमा एउटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सन्तुलन हुनु पर्यो कि तपाईँको, जसले गर्दाखेरि भारत बाहिर कहीँ पनि हामी निकासी गर्न सहजता प्राप्त गरौँ हेर्नुहोस् है तपाईँको। अब अर्को कुरा भनौँ, अब हामी छिटै नै लिस्ट डेभलपबाट डेभलपिङ कन्ट्रीमा पनि अपग्रेडेसन गर्दैछौँ है तपाईँको। अब लिस्ट डेभलप कन्ट्रीको हिसाबले जुन सुविधाहरू प्राप्त गरिरहेको थियो नेपालले, हालाकि ती सुविधाहरूको हिसाबले हामीले निर्यात गर्न सकिरहेका छैनौँ त्यत्रो प्रचुर मात्रामा, तर भोलि आगामी दिनमा यदि हाम्रो निर्यात नीतिलाई त्यो डेभलपिङ कन्ट्रिजमा जाने बित्तिकै र सरकारले अब हरेक कन्ट्रीहरूसँग बाइलेट्रल एउटा एग्रिमेन्ट र अन्डरस्ट्यान्डिङ गर्नु पर्यो, डबल ट्याक्सेसनका ट्रिपीहरू गर्नु पर्यो, विदेशी लगानी भित्र ल्याउनलाई बिपा ल्याउनु पर्यो, स्वदेशी लगानी प्रवर्धनको लागि हामीले विगतमा पनि भनिआएका छौँ, यो जेएनजी आन्दोलनको बेलामा जति पनि क्षतिहरू भयो नि निजी क्षेत्रको झन्डै अनुमानित त्यति बेला 80 बिलियन, त्यसको लागि पनि अब इन्भेस्टमेन्ट प्रमोसन प्रोटेक्सन पोलिसी चाहियो, किनभने त्यो क्षति भएपछि धेरैलाई त्यो बिमाको कभरेज भएन कि तपाईँको। अब यो नयाँ आइडी सुरक्षाको प्रत्याभूति आयो भने त्यसमा एउटा म्यान्डेटरी बिमाको व्यवस्था गरिदियो भने त निजी क्षेत्र पनि त सुरक्षित हुन्छ नि त। यी व्यापक कुराहरूलाई लिएर नि आगामी दिनमा जुन सरकारको ऐन कानुन संशोधनका कुराहरू गरिरहेका छौँ, नीतिगत संशोधनका कुरा गरिरहेका छन्, करमा गरिने सुधारहरू गरिरहेका कुराहरू गरिरहेका, सुशासनका हामी कुरा गरिरहेका छौँ हेर्नुहोस् है, भ्रष्टाचार निवारणका कुराहरू गरिरहेका, यी सब यावत कुराहरूलाई त आगामी दिनमा यो बजेटले एउटा मार्गदर्शन दिन्छ। तर के छ, लामो समयदेखि हामी अर्थतन्त्रको स्टेगफ्लेसनको अवस्थामा गुज्रिरहेका छौँ हेर्नुहोस्, केही समय त अवश्य लाग्छ है त्यसलाई सेट हुनलाई, म भन्दिनँ तपाईँ, तर सरकारको प्रयास प्रकारले ल्याएका यी कार्यक्रमहरू अत्यन्त सराहनीय छन्, जसले गर्दाखेरि हामीलाई भनौँ न यो एउटा लगानीको माहौल बन्न लागिरहेको अनुभूति भएको छ।
हुन्छ त अग्रवालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग, सरकारले ल्याएको नीति तथा कार्यक्रम र सरकारले आगामी जेठ 15 गते प्रस्तुत गर्ने बजेट, यसमा समावेश गरिनुपर्ने विषय लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।